नमस्कार, कार्यक्रम ज्ञान विज्ञानबाट नवीनतम ज्ञान विज्ञान र प्रविधि खोज अनुसन्धान र आविष्कार लगायतका फरक फरक विषय लिएर हामी साप्ताहिक रूपमा रेडियो नेपालको राष्ट्रिय प्रसारण मार्फत उपस्थित हुने गर्दछौं। ज्ञान विज्ञानमा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत छ। यो कार्यक्रम मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू र एफएम 98.100 र 103 मेगाहर्जमा सुन्न सक्नुहुन्छ। अनलाइन मार्फत www.onlineradionepal.gov.np का साथै www.radionepal.gov.np मा कार्यक्रम ज्ञान विज्ञान सुन्न सक्नुहुन्छ। अब हाम्रो मुलुकमा पनि नयाँ नयाँ सोच विचार सृजना भएका युवा जनशक्तिको संख्या उल्लेखनीय पुगिसकेको छ। मुलुकमै अनुकूल वातावरण बनाउन सकेको खण्डमा कसिङ्गर बढार्ने आधुनिक मेसिन उपकरणदेखि भू उपग्रह सेटेलाइटसम्म निर्माण गर्न सक्ने क्षमता राख्ने वैज्ञानिकहरू नेपालमै भइसकेका छन्। तर यस्ता जनशक्तिको नवीनतम सोच कला कौशल सिप ज्ञान अनुभव विज्ञता विद्वता खोज अनुसन्धान अन्वेषण हाम्रो राज्यले उपयोग गर्न सक्नु नसक्नु यो बेग्लै विषय होला। तथापि रेडियो नेपालको कार्यक्रम ज्ञान विज्ञानमा यस्तै विषयवस्तु समावेश गर्ने प्रयास हुँदै आएको छ। आज यस सन्दर्भमा हामीले सुदूरपश्चिम प्रदेश कैलालीका युवा सुमन पौडेललाई ज्ञान विज्ञान कार्यक्रम मार्फत जोडेका छौँ। सर्वप्रथम स्वागत छ तपाईँलाई ज्ञान विज्ञान कार्यक्रममा सुमनजी।
धन्यवाद हजुर।
तपाईँले आधुनिक प्रविधिको उपयोग गर्दै अनेक यन्त्र उपकरण निर्माण गर्नुभएको छ। यो क्षेत्र निकै कठिन चुनौतीपूर्ण र उत्तिकै सम्भावना रहेको क्षेत्र हो। कसरी प्रभावित हुनुभयो पृष्ठभूमि बताइदिनुहोस् न।
म चाहिँ एउटा सानो गाउँमा जन्मेको हो, पलामपुर भन्ने गाउँमा जन्मेको र मैले चाहिँ अब त्यहाँनिर अब त्यतिखेर द्वन्द्वकाल थियो है। अब म चाहिँ बिस्तारै यस्तै प्रविधिको खोजहरू गर्थेँ र अलिक क्युरियस जिज्ञासु भएको कारणले गर्दाखेरि पनि विज्ञान प्रविधिसँग अलिक नजिक त्यसपछि चाहिँ मैले टुकीमारा भन्ने बत्ती एउटा आउँथ्यो जुन चाहिँ तिनवटा सेल लाग्यो भने बनाउन सकिन्थ्यो वा बनाउँथे। त्यो बनाइसकेपछि चाहिँ त्यसपछि गाउँमा अलिकति इज्जत प्रतिष्ठा पनि हुन थाल्यो, केटाले यस्तो गर्छ है भनेर। अनि यो क्षेत्र भनेको चाहिँ मान्छेको लागि फाइदा पनि हुँदो रहेछ प्रविधिले, प्लस आफूलाई पनि मान्छेहरूले चिन्ने एउटा अवसर जुटाउन सकिँदो रहेछ भनेर म यस्तो लाग्दै गएँ। त्यसपछि मेरो जब 10 क्लाससम्मको अध्ययन सक्यो र म चाहिँ प्राविधिक पढ्नको लागि भेरी प्राविधिक शिक्षालय नेपालगञ्ज पुगेँ। त्यहाँनिर चाहिँ मैले इन्डिया छेउमा भएको कारण रुपरिया छेउमा भएको कारणले गर्दा आवश्यक सामग्रीहरू कम्पोनेन्टहरू किन्न पाएँ होइन। त्यसले त्यहाँबाट चाहिँ मेरो यो प्रविधि क्षेत्रहरू चाहिँ अगाडि बढ्दै गयो। त्यहाँदेखि दिनदेखि चाहिँ मैले बिस्तारै बढाउँदै गर्न पाएँ।
हजुर, अब त्यसो हो भने यसो समाचार सुन्दा तपाईँले अनेक आधुनिक यन्त्र उपकरण निर्माण गरिसक्नु भएको बुझियो है। तपाईँकै मुखबाट सुनौ न, आजसम्म के बनाउनु भएको छ?
मेरो सबैभन्दा ठुलो आविष्कार भनेको चाहिँ चालक निदायो भने गाडीको ब्रेक आफै लाग्ने प्रविधि हो, जुन चाहिँ तत्कालीन प्रधानमन्त्री सुशील कोइराला हुँदाखेरि उहाँले आफै सम्हाल्नु भएको विज्ञान तथा प्रविधि मन्त्रालयको गाडीमा हामीले परीक्षण गऱ्यौँ। त्यो परीक्षण गरे बापत मलाई विज्ञान तथा प्रविधि मन्त्रालय 98,600 रुपियाँ चाहिँ अनुसन्धान भनेर अनुसन्धान वृद्धि पनि दिएको थियो। त्यो अहिले पनि भइरहेको छ, चालक निदायो भने आफै ब्रेक लाग्ने प्रविधि, त्यसपछि अरू अरू उपकरणहरू पनि मैले निर्माण गरेँ। जस्तै मेरो अहिलेको लेटेस्ट हाम्रो टेक्नोलोजी भनेको चाहिँ एउटा उपकरण हामीले जुन बजारमा ल्याइरहेको छौँ, पोथी इन्क्युबेटर भन्ने छ हाम्रो, अन्डादेखि चल्ला बनाउने मेसिन हो त्यो चाहिँ। त्यसलाई चाहिँ तपाईँहरूले बजारमा खरिद पनि गर्न सक्नुहुन्छ। कुनै पनि पन्छीको अन्डाबाट त्यसले चाहिँ चल्ला निकालिदिने अवधि अलग अलग समय अवधि हुन्छ, चल्ला निकाल्ने काम गर्दछ। त्यो बाहेक अहिले हामी हस्पिटल म्यानेजमेन्ट सिस्टममा पनि काम गर्दैछौँ। हाम्रो धेरै हस्पिटलहरूमा हाम्रो सिस्टम युज भइसकेको छ। हाम्रो पश्चिम धनगढीमा निसर्ग अस्पताल प्रालीदेखि लिएर डडेलधुरा जिल्ला उपक्षेत्रीय अस्पताल, डोटी जिल्ला अस्पताल, बझाङ जिल्ला अस्पताल, धरान बिपी केआइएसएच भनेको खोपा क्याम्प पनि भन्छ, धरान हस्पिटल, मेची अञ्चल अस्पताल मेची, त्यसपछि कन्काई ल्याब सुरुङ्गा लगायतको धेरै अस्पतालहरूलाई चाहिँ हामीले प्रविधिमा ढालिरहेको छौँ अहिले।
हजुर, अब हरेक यन्त्र उपकरणको विश्वसनीयता भनेको सफल परीक्षण प्रयोग नै हो भनेदेखि तपाईँको मेसिन औजारको यो सवालमा के गर्ने गरिएको छ? जस्तो तपाईँले के कुरा अहिले हामीले यसो यसरी प्रयोगमा ल्यायौँ भन्ने कुरा गर्नुभयो, यसको लागि प्रयोगशाला अति आवश्यक एउटा अर्को संयन्त्र हो अथवा त्यो पाटोमा पनि नभई नहुने कुरा हो प्रयोगशाला पनि, यो सन्दर्भ सवाल जोड्दा तपाईँको भनाइ के हुनसक्छ?
यो पोथी भन्ने हाम्रो चल्ला जुन अन्डादेखि चल्ला निकाल्ने मेसिनको कुरा गर्छु, त्यो चाहिँ हामीले इन्डस्ट्रियल रूपमै लगिरहेछौँ। हाम्रो टिकापुर कैलालीमा हाम्रो यसको फ्याक्ट्री रहेको छ र त्यहाँबाट हामीले मेसिनहरू लगभग 80-90 मेसिन बनाएर हामीले करिब 70-80 लाखको कारोबार गऱ्यौँ होइन। त्यसपछि त्यो मेसिन बिक्री भए पश्चात हाम्रो त्यसमा कति मेसिनमा कमी कमजोरीहरू पनि आए, जस्तै कालिजको चल्लाहरू हाम्रो त्यति धेरै सक्सेस भएन, त्यो मेसिन भएको त्यो मेसिनहरू चाहिँ हामीले फिर्तै गर्नुपर्ने भयो, फिर्ता पनि गऱ्यौँ होइन। र त्यो कालिजको सन्दर्भमा चाहिँ हामीले नयाँ मेसिनहरू फेरि कसरी रिसर्च गर्ने भन्ने कुरो गरिरहेछौँ। र यो प्रविधि सेक्टर भनेको कस्तो भन्दाखेरि यसमा नयाँ कुरो आविष्कार हुँदै गर्छ, बन्दै गर्छ, फेरि त्यसलाई हामीले रिमोडिफिकेसन गर्दै जानुपर्छ, समय सन्दर्भ अनुसार हामीले परिवर्तनहरू गर्दै गर्नुपर्छ, त्यो गर्दैछौँ। र मार्केटमा लिएर आएको चिजहरू पनि जस एक लेभलमा चाहिँ मार्केटलाई हुने खालको सुहाउँदो खालको पनि भइरहेको छ, परीक्षण हामी गरेर लान्छौँ, बजारीकरण गर्दा परीक्षण गरेर लाने गर्ने गरेका छ।
हजुर पौडेलजी, अब हरेक विकास निर्माणमा आर्थिक लगानी मुख्य कुरा हो, यसको लागि तपाईँले के गर्ने गर्नु भएको छ, कुनै सरकारी निकायबाट सहयोग पाउनु भएको छ कि?
अब यो पोथीको लागि कुरा गर्दाखेरि चाहिँ हाम्रो यसमा अलिअलि हामीले आफ्नो तहबाट गरिरहेको छौँ र एउटा नेपालमा एउटा संस्था रहेको छ, यसको नाम चाहिँ तपाईँको आइडिया स्टुडियो भन्ने संस्था रहेको छ होइन। त्यसले चाहिँ के गर्छ भने नेपालभरि नै अलि भिन्न आइडिया भएको आइडिएटरहरूलाई उसको आइडिया यति राम्रो छ भने त्यसमा चाहिँ लगानी गरिदिने वा लगानीकर्ता खोजिदिने काम गर्दछ। त्यसमा चाहिँ मेरो मेड इन नेपाल भन्ने क्याटेगोरीमा हाम्रो जुन पोथी भन्ने चाहिँ फर्स्ट भएको थियो आइडिया, र त्यहाँबाट पनि हामीलाई फन्डिङहरू आइरहेको छ अहिले चाहिँ, भनेको इन्भेस्टमेन्ट सिड इन्भेस्टमेन्ट टाइपको इन्भेस्टमेन्ट पनि उहाँहरूले आइडिया स्टुडियो थ्रु भइरहेको छ।
हजुर, अब तपाईँ जस्ता नवीनतम सोच भएका युवाको निर्माण विकासलाई उद्यममा परिणत गर्न ठुलो रूप दिन सरकारले गरिदिनु पर्ने के छ?
सरकारले गरिदिनु पर्ने कुरा भनेको एउटा भनेको पोलिसी निर्माण गरिदिनु पर्यो। यदि नेपालमा कृषिमा वा कुनै पनि चिजमा नेपालमा उत्पादन हुने पदार्थ, नेपालमा उत्पादन हुने वस्तु, नेपालमा उत्पादन हुने कति उपकरणहरू छ भने त्यसको लागि पोलिसी तयार गरिदिनु पर्यो। नेपालमा उत्पादन भएको वस्तु, नेपाल स्ट्यान्डर्ड नापतोलबाट गुणस्तर प्राप्त भएका वस्तु नेपालमा उत्पादन भएका छन् भने सर्वप्रथम नेपालमा उत्पादन भएको वस्तुलाई मात्रै खरिद गर्ने भनेर एउटा नीति नियम बनाइदियो भने त्यो गर्दै त्यो गरे एउटा त्यो भयो। र अर्को भनेको सहुलियत कर्जा, यति साँच्चैको यति यस्तो उद्यमी हो उपकरण निर्माण गर्ने व्यक्ति हो भने उसलाई एउटा सहुलियत कर्जाको प्रवाह गरिदियो भनेपछि नेपालले अरू केही पनि गर्नु पर्दैन, नेपालले अबको 5 वर्षमा ठुलो फर्क पार्छ, यस्तो इन्डस्ट्रियल जुन युवा उद्यमीहरूले चलाएको छ त्यसमा ठुलो फर्क पार्न सक्छ भन्ने मेरो चाहिँ ठम्मै रहेको छ।
हजुर, अब हरेक वृहत योजना अथवा उद्योगहरूको लागि एउटा नवीनतम सोच अथवा विचार नै आइडिया नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भनेदेखि, अब तपाईँ नवीनतम सोचको आधारमा विभिन्न यन्त्र उपकरणहरू निर्माणतर्फ लाग्नुभएको छ, यो पाटोमा तपाईँको आगामी योजना तात्कालिक रूपमा र दीर्घकालीन के कस्तो योजना अथवा रणनीति नीति बनाउनु भएको छ तपाईँले?
अब मेरो के सोच छ भनेपछि हामी नेपालमा बसोबास गरिसकेपछि हाम्रो अधिकांश टाइम चाहिँ हाम्रो समय चाहिँ खेर जाने समयहरू छ क्या। जस्तै इक्जाम्पलको लागि मैले भन्नुपर्दा हामी ब्याङ्कमा जान्छौँ, ब्याङ्कमा गएपछि वेटिङमा बस्नुपर्छ, हाम्रो 1-1.5 घन्टा वेटिङमा खेर जान्छ होइन। हामीले आफ्नो समय सदुपयोग गर्नै पाइरहेको छैनौँ क्या। हस्पिटल जान्छौँ, हस्पिटलमा चाहिँ समय एक ठाउँमा 2 घन्टा वेटिङ, एक ठाउँमा 3 घन्टा वेटिङ गर्छौँ, समय खेर गइरहेछ। हाम्रो चाक चेक गर्ने भन्ने टाइम भनेको, जाँच गर्ने टाइम भनेको चाहिँ 5 मिनट हुन्छ, तर हामीले 2 घन्टा वेटिङमा खेर फालिरहेछौँ। यस्तो धेरै ठाउँहरू छ जहाँ हामीले आफ्नो समयहरू चाहिँ र काममा लाउँदैनौँ। अब हाम्रो चाहिँ के छ भनेपछि भोलिको दिनमा चाहिँ एउटा मान्छेले आफ्नो जति घन्टा उसले काम गर्छ, 7 घन्टा 12 घन्टा होस्, कन्टिन्यूसँग उसले काम गर्न पाओस् वा काम गर्न सकोस्, अनि त्यो गर्न सक्यो भने हामीले देशलाई विकास गर्न सक्छौँ र धेरैभन्दा धेरै काम, जस्तै जति बढी काम भयो उति बढी नै हाम्रो देशको आय स्रोत बढ्ने हो त्यो खालको हामी एउटा रणनीति तयार गर्दैछौँ, प्रविधि जोडेर होइन, समग्रमा हाम्रो प्लान चाहिँ त्यही छ।
अब तत्कालको लागि भन्नुपर्दा तपाईँको सृजना उपयोगी प्रभावकारी बनाउन के कस्तो कुराको, के कस्तो स्रोत साधनको खाँचो छ अथवा तपाईँको भनाइ के छ?
अब हाम्रो जस्तो काम नेपालमा धेरै ठाउँमा भइरहेको हुन्छ। अब हामी त पहुँचमा आइपुग्यौँ र अरूले चिन्नु भयो, एउटा जो पहिचान भयो होइन। अब यस्तो त नेपालमा अधिकांश ठाउँमा छ, त्यसलाई एउटा ग्रुमिङ गर्ने एउटा संस्था हुनुपर्छ। जस्तै अहिले राष्ट्रिय आविष्कार केन्द्रले एउटा प्लेटफर्म दिइरहेको छ मानिसहरूलाई होइन, अब युवा उद्यमीहरूलाई, युवा वैज्ञानिकहरूलाई प्लेटफर्म दिइरहेको छ। अब त्यो राष्ट्रिय आविष्कार केन्द्र भनेको जनताद्वारा वा अरू थ्रु चलिरहेको संस्था हो भने यस्तै खालको चाहिँ नास्टले हो, सरकारी निकाय भनेको त नास्ट हो नि, नास्टले वा विज्ञान तथा प्रविधि मन्त्रालयले चाहिँ एउटा संस्था एउटा उठाइदियो भनेपछि त्यहाँबाट चाहिँ हामी यस्तो पहिचान जसले चाहिँ यस्तो काम गर्छ त्यसलाई रेकग्नाइज हुन्थ्यो, रेकग्नाइज भइसकेपछि उनीहरूले आफ्नो प्लान आफ्नो आविष्कारलाई चाहिँ म बजारमा मार्केटिङ गर्न सक्छु कि सक्दिनँ, यो बजार लान सक्ने योग्य छ कि छैन भनेर पहिचान गरिदिएर त्यसलाई चाहिँ सही उपयोग सरकारले गरिदिएदेखि चाहिँ राम्रो हुन्थ्यो भन्ने मेरो चाहिँ एउटा भनाइरहेको छ।
हजुर सुमनजी, अब अर्को एउटा महत्त्वपूर्ण पाटो नयाँ नयाँ नवीनतम यन्त्र उपकरण निर्माण विकासको सन्दर्भमा काम गर्ने तौर तरिका तपाईँको के कस्तो छ? एकल रूपमा हुनुहुन्छ कि सामूहिक रूपमा गरिरहनु भएको छ कि? कसरी यस्ता कामहरू सफल सम्पन्न हुन सक्छन्? तपाईँको अनुभव सुन्न पाउन हामी पनि।
पक्कै पनि होइन, एकलौटी रूपमा त केही काम पनि सम्भवै छैन, एकलौटी रूपमा त केही गर्न सकिँदैन। मैले चाहिँ के गरेको छु भने एउटा ग्रुप फर्मेसन गरेको छु होइन, एउटा काइचो ग्रुप भन्ने हाम्रो एउटा ग्रुप रहेको छ, ग्रुप फर्मेसन गरेको छ। त्यसमा यस्तो नवीनतम आइडिया भएको मान्छे वा यस्तो सोच चाहेको त्यो ग्रुपमा त्यति सित्तैमा जोइन हुन सकिन्छ र जोइन भइसकेपछि कुनै पनि काम गर्न सकिने काम उहाँहरूले कुनै मानसिक काम पनि हुनसक्छ, कुनै शारीरिक काम पनि हुनसक्छ होइन, अब त्यस्तो कम्प्युटरमा बसेर गर्ने कामहरू हुनसक्छ। त्यस्तो कामहरू चाहिँ हामीले ग्रुप वाइज डिभाइड गरेर, कोही हाम्रो मेची विराटनगर मेची झापाको हुनुहुन्छ, कोही विराटनगरको हुनुहुन्छ, कोही धरानको हुनुहुन्छ, कोही धनगढीमा हुनुहुन्छ, अलग अलग कोही बुटोलमा हुनुहुन्छ होइन, अलग अलग ठाउँमा बसेर हामी ग्रुप वर्क गर्छौँ। आधा काम बुटोलकोले गर्छ भने आधा विराटनगरकोले गर्छ, विराटनगरकोले गरेकोले मान्छेले धनगढीसँग कोर्डिनेसन गर्छ, यसरी हामी ग्रुपमा काम गरिरहेको छौँ।
अहिले सुन्दै हुनुहुन्थ्यो धनगढी कैलालीका होनहार युवा सुमन पौडेलसँग उहाँद्वारा निर्मित आधुनिक यन्त्र उपकरणको बारेमा गरिएको टेलिफोन वार्ता।
अब प्रस्तुत छ जलवायु परिवर्तन सम्बन्धी एक सामग्री।
यो सामग्री हामीले आर्थिक दैनिकबाट लिएका हौं र यो आलेख तयार पार्नु भएको छ गोपी मैनालीले। जलवायु परिवर्तन यस शताब्दीको सबैभन्दा ओजदार मुद्दा हो। यति बेला विश्वका राजनेता र नीतिशिल्पीहरू जलवायु परिवर्तनको मुद्दालाई कसरी सम्बोधन गर्ने भन्ने चिन्तनमा छन्। सामान्य अर्थमा मानवीय क्रियाकलापका कारण हरित गृह प्रणालीमा असर परी वायुमण्डलको तापमानमा क्रमिक वृद्धि हुनु जलवायु परिवर्तन हो। यसले विकास, मानवीय आवश्यकता र जैविक विविधता एवं पारिस्थितिक प्रणालीमा असन्तुलन ल्याउने गर्दछ। जलवायु परिवर्तनले जीवन प्रणाली तथा पारिस्थितिक चक्रलाई असन्तुलित पार्दछ। अहिलेसम्मको अध्ययन अनुसन्धानलाई आधार मान्दा तापमानमा वृद्धि, वर्षा र मनसुनी प्रवृत्ति परिवर्तन, पानीको स्रोत सुक्दै जानु, सुक्खा र बाढी पहिरो, विभिन्न प्राणीहरूको बसाइसराई र विनाश, जैविक विविधतालाई खतरा, खेतीपाती र उत्पादन प्रणाली, आनी बानी र सम्बन्धमा परिवर्तन जस्ता तत्काल देखिने असर यसले ल्याउने गर्दछ। नेपालको भू धरातलीय संरचना कमजोर प्रकृतिको छ, यसकारण प्रकोप तथा विपत्तिको असर वहन क्षमता न्यून देखिन्छ। बढ्दो जनसंख्या, अव्यवस्थित खेती तथा बस्ती प्रणालीले जोखिमलाई झनै बढाउँदै लगेको छ। वायुमण्डलको तापमान वृद्धिले वर्षाको समय, मात्रा र स्वभावलाई परिवर्तन गर्दै लगेको छ। मनसुन प्रक्रियाको अनिश्चयताले कृषि उत्पादनलाई सिधै चुनौती दिएको छ। परम्परागत खेती प्रणाली अबका धेरै दिनमा उही रूपमा रहन नसक्ने देखिएका छन्। यसले बढ्दो जनसंख्याको खाद्य सुरक्षालाई पनि हाँक दिएको छ। जलाधार र पानीका मूलहरू संकटमा छन्। विकास पूर्वाधार निर्माणमा जलवायु परिवर्तन प्रभाव अध्ययन गर्नुपर्ने देखिएको छ। नेपालको अर्थतन्त्र र जीवन प्रणालीमा जलवायु परिवर्तनले बहुआयामिक प्रभाव पारिरहेको छ। केही असरहरू देखिएका छन् भने केही देखिने क्रममा छन्। जनस्वास्थ्यमा पर्ने असर सबैभन्दा गम्भीर देखिएको छ। शहरी क्षेत्रका वृद्धहरूको मृत्युदरमा देखिएको वृद्धि वातावरणीय प्रणालीमा आएको परिवर्तनको कारण हो भन्ने विश्लेषण छ। त्यस्तै परम्परागत बाली विनाश देखिएको छ। बालीहरूमा रोग प्रतिरोधक क्षमताको ह्रास देखिएको छ। केही बाली र फलफूलका प्रजातिहरू लोप भएका छन् भने बढ्दो तापको प्रभाव जीव जन्तुहरूमा देखिएको छ र यिनीहरूको अस्तित्व संकटमा परेको छ। पहाड़ी धरातलमा बाढ़ी, पहिरो र तराई तथा भित्री मधेसमा बाढ़ीका कारणले जनधनको विनाश भइरहेको छ। उच्च क्षेत्रका घाँसे मैदानको उत्पादकत्वमा कमी, वन डडेलोका घटनामा वृद्धि देखिएको छ। तापमानका कारण जलविद्युतको उत्पादन लागतमा वृद्धि देखिएको छ, तर यो निश्चित अवधिमा सीमित रहन्छ र भविष्यमा नदी बहाव प्रणालीका आयोजना र सतह सिंचाई प्रणालीलाई चुनौती थपेको छ। पर्यावरणीय, सामाजिक, आर्थिक प्रणालीमा क्षति पुग्न गएको छ र यो क्रम मौन रूपमा अघि बढ़िरहेको छ। वन तथा जैविक विविधतालाई पनि यसले प्रत्यक्ष असर पार्दै लगेको छ। प्राकृतिक प्रकोपहरू बढ्दैछन्। तापमान वृद्धिका कारण हिम भण्डार टुक्रदै खुम्चदैछन्। विक्रम सम्बत 2030 पछि नागमा लगायत 8 हिमताल विस्फोटनका घटना भए। यसबाट नेपालको जीवन प्रणाली मात्र प्रभावित भएको छैन, हिन्दकुश क्षेत्रका सबै मुलुकहरूको पानी भण्डार पनि हाम्रा हिम श्रृङ्खला भएकोले समस्त हिन्दकुश क्षेत्र नै प्रभावित हुँदैछ। अन्य क्षेत्रमा पनि परम्परागत पेसा र उत्पादन प्रणालीमाथि असर परेको छ। महिलामाथि जलवायु परिवर्तनको विश्वव्यापी रूपमा परेको प्रभाव मध्ये सबैभन्दा देखिने प्रभाव पानीको तनाव हो। साथै स्वास्थ्य समस्यामा वृद्धि, सरसफाइमा न्यून पहुँच र खर्चिलो हुनु, महिनावारी चक्रमा तलमाथि र छिटो विवाह जस्ता प्रभाव पनि देखिएको छ। महिला, बालबालिका र जोखिममा रहेका वर्गमा पोषण तथा स्वास्थ्य समस्यामा वृद्धि देखिएको छ। साथै जलवायु परिवर्तनका कारण पारिस्थितिक प्रणालीमाथि प्रभाव पारेकाले त्यसको प्रत्यक्ष असर दैनिकीमा पर्न गई तुलनात्मक रूपमा महिलामा कार्यबोझ बढ्न गएको छ। विविध समस्याले एक स्थानबाट अर्को स्थानमा मानिसहरू बसाइसराई गर्दा आधारभूत आवश्यकता पूर्ति गर्न र सामाजिकीकरणका प्रक्रियामा तनाव, झैझगडा हुने र त्यसको भार महिलामा बढी पर्ने देखिन्छ। नेपालका हिमाली भेगहरू तुलनात्मक रूपमा जलवायु जोखिममा देखिन्छन्, त्यसैले त्यहाँका महिलामा जलवायु परिवर्तनको असर अन्य ठाउँको तुलनामा बढी छ। यसको उदाहरण शिक्षा, स्वास्थ्य, आयु, इन्धनको जुहो र खाद्य उत्पादन प्रणालीमा देखिएको छ। जलवायु परिवर्तन विश्वव्यापी प्रक्रिया हो, यसलाई नेपाल जस्तो मुलुकले चाहेर पनि नियन्त्रण गर्न सक्दैन। यो विशेषत विकसित र नगदित अर्थतन्त्रको अभिवेकशील आर्थिक क्रियाकलापको परिणति हो, तर यसका असरबाट हामी चाहेर पनि अलग रहन सक्दैनौं। यस अवस्थामा जलवायु परिवर्तनबाट अनुकूलित हुँदै जानु नै हाम्रो विकल्प हो। कृषि प्रणाली अनुकूलित गर्दै जानु, जलाधार र नदी बेसिन प्रणालीहरूमा सुरक्षित बनाउनु, जैविक विविधता सुरक्षित गर्नु, व्यवस्थित बस्ती प्रणाली विकास गर्नु, किफायती ऊर्जा र खानपान आनीमानी परिवर्तन गर्नु अनुकूलनका सामान्य विधि हुन्। आर्थिक वृद्धि र उत्पादन प्रणाली परिवर्तनका लागि चक्रीय अर्थतन्त्रको अवधारणा एवं हरित आर्थिक पद्धति अप्नाउनु आवश्यक छ। साथै जलवायु परिवर्तनका विषयमा व्यापक नागरिक शिक्षा र स्थानीय तह परिचालन गरिनुपर्दछ। संघीय तह मार्गदर्शकका रूपमा रहनुपर्दछ, अन्यथा हामीले चाहे जस्तो जीवन प्रणाली स्थापना गर्न गाह्रो हुनेछ। आजलाई जलवायु परिवर्तन सम्बन्धी सामग्री यति नै।
आजलाई कार्यक्रम ज्ञान विज्ञान यति नै। कार्यक्रम ज्ञान विज्ञान तपाईँलाई कस्तो लाग्यो? आफ्नो राय, सुझाव वा प्रतिक्रिया पठाउने इमेल ठेगाना हो radionepalprogram@gmail.com। हवस् त, अर्को साता फेरि रोचक र ज्ञानवर्धक सामग्रीका साथ उपस्थित हुने नै छौ। कार्यक्रम ज्ञान विज्ञानबाट प्राविधिक मित्र मोहन काफले, सहकर्मी गोकर्ण रेग्मीसँगै टेक बहादुर अयर बिदा हुन्छौ। नमस्ते।